नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि सुबिन भट्टराईको उपन्यास समर लभको वाचन सुन्दै आएका छौं। आज पनि हामीले समर लभको वाचन लिएर आएका छौं। गएको साता हामीले समर लभको दोस्रो श्रृङ्खलासम्म वाचन गर्यौं। दोस्रो श्रृङ्खलामा आइपुग्दा साया र लेखक बीच प्रेम सम्बन्ध स्थापित भएको छ। अब अगाडि के हुन्छ सुनौ समर लभको तेस्रो श्रृङ्खला। काठमाडौँको जाडो बिस्तारै घट्ने क्रममा थियो। शनिबार त्यसै चोकतिर हल्लिएर पानीपुरी र कफी खाएर बिताइन्थ्यो। एकान्त वातावरण थिएन मनका कुरा गरेर बस्न। मिनभवन क्याम्पसतिर गयौँ। त्यता जाँदा मैले उसको हात समाएँ। पुलुक्क मतिर हेरेर ऊ हाँसी। ऊ हाँसेको देखेर म पनि हाँसेँ। बानेश्वर चोकमा उसले केही तरकारी किने, मैले पनि किने। टमाटर आलु उसैले छानिदिए। त्यसपछि उसको घर अगाडिको गल्लीसम्म गएँ। त्यहाँभन्दा अगाडि जान उसले निषेध गरी भनी, तिमीसित भेट्न आउँदा कति बहाना गरेर आएको हुन्छु, कसैले मलाई तिमीसित देखे भने मेरो बहाना बनाउने टपिक नै सकिन्छ। बहाना के बनायो जान्न एकदम इच्छा लाग्यो। केटीहरू आफ्नो बोयफ्रेन्डलाई भेट्न के कस्ता बहाना बनाउन सक्छन्, कौतूहल थियो। उसले तरकारीको झोला देखाउँदै भने, यी देखेर तरकारी किन्न जाने बहाना ल्याएकी। त्यसपछि पनि कम्तीमा बानेश्वरमा भेट्न आउँदा चाहिँ उसले तरकारी किन्ने बहाना बनाइरहे। सिडी यससम्मको यात्राले थकाउनु थकायो, नथकाओस् पनि किन। उसको अभावको जुपोजले मलाई थिच्नु थिचेको थियो। मनभरि अनेक कुरा खेलिरहे। एक मनले त निकै धन्य धन्य फिल गरिरहेको थिएँ। कति ठिक समयमा उसलाई प्रपोज गरेछु चाहिँ लाग्यो। होइन भने त्यो पछिको दिनमा हामी सिसै टाढा हुने रहेछौँ। कसलाई थाहा त्यसपछिको स्थिति कस्तो हुन्थ्यो। सिडी यस पुग्ने बित्तिकै मेरो आँखाले सायालाई नै खोज्न सुरु गरे। अगाडिपट्टि कोही थिएनन्। क्लासमा छिरेर ब्याग राखेँ। क्लास पनि खाली खाली थियो। पछाडि क्यान्टिन गएँ। सबैजना त्यहीँ रहेछन्। साया आफ्नो चारजनाको ग्याङमा एउटा टेबलमा थिए। परैबाट देखेँ। सेतो ज्याकेट र रातो गलबन्दी उसलाई खुब सुहाएको थियो। टाउकोमा पनि रातै टोपी लगाएकी थिए। दिउँसो गर्मी हुन थालेको भए पनि बिहान बेलुकी काठमाडौँमा जाडो थियो। परबाट मलाई देख्न साथ सायाको ग्याङका सबैजना हाँसे। म पनि हाँसिदिएँ। तर अरूसित बोल्दै नबोली एकैचोटि उनीहरूको ग्याङमा पुग्न मन लागेन। कति फरक हुँदो रहेछ। केही दिन अगाडिसम्म हामी बिचकै नहुँदा म ती कुराको परवाही गर्दिन थिएँ। तर अब सब कुरामा विचार पुर्याउनुपर्छ भन्ने सोच आफसे आफ आयो। म सायाहरूको ग्याङतर्फ नगई अर्कै ग्याङमा गएँ। त्यो ग्याङलाई विनोदको ग्याङ भनिन्थ्यो। क्लासको सबभन्दा हावा ग्याङ, सबभन्दा बढी बङ कान्ने ग्याङ, सब 101 गफाडी। मेरो अलिक राम्रो सम्बन्ध तिनीहरूसितै थियो। तर मर्निङ र डे ग्रुपमा क्लास विभाजित भइसकेको अवस्थामा तिनीहरूसितको सम्बन्ध पनि तमिलिँदै जाला भन्ने लागिरहेको थियो। त्यो ग्याङमा विनोद, अमित र सन्तोष गरी तीनजना थिए। गएर तिनीहरूसित हात मिलाएर छेउको एउटा कुर्सीमा बसे। अनि तिनीहरूलाई सोधे, कस्तो रह्यो त फर्स्ट इयर प्र्याक्टिकल डे? विनोदले नै उत्तर दियो, ठिकै भयो यार। सन्तोषले मेरो कान्नेर मुख ल्यायो अनि सायाहरू बसेको ठाउँतिर इसारा गर्दै सोध्यो, उता नबसेर किन यता? केटाहरू सब हाँसे। म अबाक भएँ। भित्रभित्र त मिठो लागिरहेको थियो, तर उनीहरूसित प्रतिवाद गर्ने हिसाबमा भने, त्यस्तो होइन, साथी मात्र हो। होला होला, हामीलाई नि थाहा छ, विनोदले जिस्काउँदै भन्यो। सँगै हिँड्ने नहुने? मैले भने, तिमीहरू पनि हिँड्या मात्रै हो त? यतिन्जेल मुसु मुसु हाँसी मात्र रहेको अमितले सोध्यो। हो भने, मैले भने सँगसँगै हो घर। सिधै उता सायाहरूसित गएर बस्या भए यी मोराहरूले झनै शङ्का गर्ने रहेछन्। तिनीहरूसित छुटिएर तिनीहरूकै अगाडि सायासित भेट्न गएँ भने झन् के सोच्लान्। अनि निकै बेरसम्म उनीहरूलाई भेट्न जान सकिनँ। ट्राई गर्दा हुन्छ नि त, विनोदले भन्यो। घर पनि सँगसँगै रहेछ, राम्री छ, इन्ट्रान्स टपर हो के रे। केटी अलिक घमण्डी छ यार, मैले भने सकिन्न। जति घमण्डी भए पनि केटीहरूको मन पग्लिन कति नै टाइम लाग्छ र, विनोदले भन्यो। त्यसको त पहिलेदेखि बोयफ्रेन्ड छ जस्तो लाग्छ मलाई, अमितले भन्यो। मलाई मनमा नै खुब हाँस उठिरहेको थियो, हाँसो थामेर बसिरहेको थिएँ। अनि अमितलाई नै सोधेँ, को रहेछ त्यो। खोइ एक्ज्याक्ट त भन्न सक्दिनँ यार, उसले भन्यो। तिमीसितै सेयर हुँदो हो नि बरु, कहाँ त्यस्तो विषयमा कुरा हुनु, मैले भने। एकदम फर्मल हाई हेलो मात्र हुन्छ। भएन है यस्तो, सन्तोषले भन्यो। देख्दा यतिका दिनदेखि केटी घुमाइरहेछ जस्तो लाग्छ, तर फर्मल आइहाल्यो यो त अति भयो। के गरौँ त, मैले भने। तिम्रो बोयफ्रेन्ड छ भनेर सोध्नु, के फरक पर्छ र सोद्धा, विनोदले भन्यो। सोध्ने नि, छ भने चुप लागेर बस्ने, छैन भने आफै ट्राई मार्ने। अब त झन् सम्भव नै छैन, मैले भने। किन, विनोदले आँखी भाउ हल्लाउँदै सोध्यो। यत्रो मर्निङ र डेको पर्खाल छ, नआउने टाइम मिल्छ न जाने। ए हो त, विनोदले भन्यो। यत्रो दिनसम्म केही गरिसके भए हुन्थ्यो, अब अप्ठ्यारो छ। त्यसपछि विषयान्तर भयो। केटाहरू क्लास जाने तर्खर गर्न लागे। सायासित भेटेर केही बोल्न पाइन्छ कि भन्ने आशले म बसिरहेँ। एकछिनमा सायाहरू पनि उठेर हिँड्न लागे। म त्यही कुर्सीमा बसिरहेको थिएँ, साया त्यहीँ रोकिन्छ कि भनेर, तर ऊ रोकिएन। उनीहरू बसेको ठाउँबाट उठी, मेरै साइडबाट सुई सुई हिँडे। म उनीहरूलाई हेरिरहेको थिएँ। केही अगाडि पुगिसकेपछि सायाले पछिल्लोतिर फर्केर मलाई इसाराले क्लासभित्र जाउँ भने, अनि म एकैछिनमा लुरु लुरु क्लासतिर लागे। कक्षामा पनि पढाइतिर ध्यान जान छोड्यो। अरू बेला कुन ध्यान दिने होला। उनीहरू ठ्याक्कै हामीभन्दा अगाडिको बेन्चमा, म पछाडिबाट उसको कपाल खेलाइराख्थेँ। ऊ एकपल्ट पुलुक्क पछाडि फर्किन्थे तर प्रतिवाद गर्दिनथे। तर मैले त्यसो गरेको देखेर किरणले प्रतिवाद गर्यो, हत नगर्न। के भयो र, मैले भने। उसलाई थाहा दिइसकेको थिएँ, उसको अगाडि त्यति लाज पनि लाग्दैन थियो। खुलेआम भएन, कसले देख्छ र, मैले भने। लास्ट बेन्चमा बसेको यति पनि फाइदा नउठाउनु। भित्ताको कान हुनसक्छ भने आँखा पनि त हुनसक्ला, उसले हाँस्दै भन्यो। जेसुकै होस्, मैले भने। बाल मतलब, त्यसपछि उत्सुक लाग्यो। उसको सिल्की कपालको स्पर्श पाउँछु भने म त्यस्ता जाबा भित्ताहरूको के वास्ता राख्थेँ र। पहिलो प्रेम धेरै दिन यसै गरी गरियो। उसको सामिप्यबाट टाढा हुनु अनि नजिकै भए पनि टाढा भइदिनुपर्ने व्यवस्था पाल्नु, योभन्दा दिगदारी अरू केही होला। तर एउटा दिन अरूभन्दा भिन्न भएर आइदियो। इनर्जीको अन्तिम क्लास थियो। प्रोफेसर शम्भुप्रसाद तिमिल सिन्हाको आँखै डर लाग्दा, पाकेको अकबरे खुर्सानी जस्ता थियो उनका आँखा। आवाज पनि डर लाग्दो, अलिकति ठुलो बोल्यो भने पुरै क्लासमै कम्पन छुटे जस्तो हुन्थ्यो। सिडी यसमा एउटा जोक व्याप्त थियो, फर्स्ट इयर र सेकेन्ड इयर दुईटै क्लासका भित्ता प्रोफेसर तिमिल सिन्हाको बोलीले चर्किएका हुन्। यस्ता प्रोफेसरको क्लासमा हल्ला गरेर कुन विद्यार्थी मुटुको भल्ब चर्काउन चाहँदो हो। उनको क्लासमा लगभग पिन ड्रप साइलेन्स हुन्थ्यो। उनको पनि एउटै आग्रह थियो, बरु उनको लेक्चर नसुने हुने तर आवाज निकाल्न नपाइने। सायाले मलाई एउटा सानो डल्लो परेको कागजको टुक्रो हातमा थमाए, खोलेर हेरेँ। एउटा प्रश्न लेखिएको थियो, आज के को प्र्याक्टिकल। मैले त्यसैका पछाडिपट्टि लेखिदिएँ, इकोलोजी। उसले फेरि एकछिनमा अर्को कागज थमाए, त्यसमा लेखेकी थिए, आज बङ्क खान्छौ। यस्तो रहेछ कुरा, मैले सिधै उत्ताउलिएर जान्छु भन्नुभन्दा पनि यसो लेखेँ, मेरो प्र्याक्टिकल छुट्दैन। उसको शरीर र मुहार तिमिल सिन्हाको लेक्चरतर्फ केन्द्रित थियो, तर एउटा हात पछाडि फर्काएर चिठी दिनेर लिने कारोबार गरिरहेकी थिए। मेरो जवाफ पढेपछि उसले पुनः लेखी, म सिकाइदिउँला नि। त्यसपछि थप प्रतिवाद गरेर भाव खोज्न मन लागेन, लेखेँ, त्यो शर्तमा त हुन्छ। पिरियड सकेपछि म उसितै गएँ। हामी दुईजना सँगै गएको कसैले देख्ला कि भन्ने भयले सबैका आँखा छले। यसपालि हामी पुरानै बाटोबाट नगई सिधै अगाडि फिजिक्स डिपार्टमेन्ट हुँदै सेन्ट्रल लाइब्रेरीको बाटोतिर लाग्यौँ। लाइब्रेरीमा काम छ भन्थ्यो। जुलोजी र माइक्रोबायोलोजीको संयुक्त ग्राउन्डमा क्रिकेट खेल्दै थिए केटाहरू। अलिक अगाडि पुग्न साथ मैले उसलाई भने, आज प्र्याक्टिकल छुट्ने भयो नि। इकोलोजी भने होइन, उसले भने, त्यही फरेस्ट स्याम्पलिङ त हो नि, पहिले बिएससीमा गरेनौ, फरेस्टको त कहाँ गर्नु? मैले भने, ग्रासल्यान्डको गरे जस्तो लाग्छ। उस्तै त हो नि उल्लु, उसले ठाडै उल्लु भन्दी, फेरि भने, क्वाड्रेट साइज फरक त हो नि, क्यालकुलेसन उही हो त, तैपनि म सिकाइदिइहाल्छु भनिन र। मैले टाउको हल्लाएँ। त्यस दिन घाम मधुरो थियो। पहिला लाइब्रेरीमा छिरेर ऊ किताब खोज्न लागि, म उसैलाई हेरेर बसिरहेँ। कि ट्वाललाई हेरिरा, सहयोग गर न, उसले भने। के सहयोग गरौँ? मैले भने, किताब खोज्न सहयोग लाटा। मलाई उसले लाटा भनेको मन परेन। झर्केर भने, कुन किताब? कुरमण्डोको इकोलोजी। कुरमण्डीको इकोलोजी त उतै सिडिएसको लाइब्रेरीमै थियो त, मैले भने। सब अरूले लगेका छन्, एउटै भेटिएन, उसले भने। कति पढन्ते भएका साथीहरू, मैले भने। सब तिमी जस्तै लम्फू हुन्छन् त, उसले फेरि हेपी मलाई। तैपनि चुप लागे। उसले एक्कासी सोधी, तिमीले लाइब्रेरी कार्ड बनायौ? लो भएन त फसाद, छैन भनौँ भने अझै हेप्थी, छ भनौँ भने खोइल्याउ त भन्न पनि बेर्लाउन्नथे। आफ्नै प्रेमिका हो सत्य नै भने, त्यसै लम्फू भन्छु त म। उसले आफ्नै भनाई सही साबित भएकोमा मक्ख पर्दै मलाई व्यङ्ग गरे। त्यसपछि उसले मेरो लाइब्रेरी कार्ड बनाइदिने आश्वासन दिए। मलाई अर्को दिन आउँदा आवश्यक पर्ने फोटो, भर्ना गरेको बिल आदि ल्याउन भनी। प्रेमिका हुनुको फाइदा। उसको कुरा सुनेपछि मैले उसलाई धन्यवाद भने। प्रेमिकालाई त्यस्तो औपचारिकता नदेखाएको भए पनि हुन्थ्यो, तैपनि भनिदिए। किन? उसले तीखो आवाजमा सोधे। मेरो लाइब्रेरी कार्ड बनाइदिने भएकोमा, मैले भने। तिमी लम्फूले किताब झिकेर लैजाऊ लौ त, उसले फेरि व्यङ्गेको आवाजमा भने। त्यो कार्ड त म आफै युज गर्ने हो। लौ, यस्तो रहेछ उसको उद्देश्य। र पो त्यसरी लागिपरि गर्न खोजे कि। म केही बोलिनँ। एकनाथले लाइब्रेरीको भर्याङ ओर्लिरहेका थियौँ। सडकमा निस्केपछि ऊ आफै बोली, ठिकै छ, एउटा कार्डसम्म तिमीलाई दिन सक्छु। ऊ हाँसी, म हाँसे। उसलाई भोक लागेको रहेछ, तर कहाँ खाने। प्र्याक्टिकल ग्रुप छुटिएपछि हामी केही केटा कहिलेकाहीँ हाफ टाइममा सेडा जाने गरेका थियौँ। त्यहाँको चना केटाहरू खुब मन पराउँथे, म पनि। त्यसैले त्यहाँ जाने प्रस्ताव गरे। सेडामा धेरै मान्छे मोमो खाइरहेका थिए। के को मोमो भनेर सायाले सोधी। पसले महिलाले भेज भनेपछि उसले नाक खुम्चाई। काठमाडौँ कि नेवारनीलाई भेजमा म के रुचोस्। दुबईले चना र चिया मगायो। त्यसपछि हामी एजुकेसन डिपार्टमेन्ट अगाडिको पिचबाट हुँदै तिनकुनीतिर लाग्यौँ। पुस्तक पसल अगाडि गुजमुज मान्छेको भिड थियो। कोही सिडिएसकै परिचित भेटिन्छन् कि भन्नेमा पनि बढी सतर्क रहँदै हिँड्यौँ। तिनकुनी कटेर अलिकति तलबाट देब्रेतिरको कोरोनेसन गार्डनमा छिर्यौँ। वाउ, सायासित प्रेम भएपछिको पहिलो एकान्त। अलिअलि डर, अलिअलि रोमान्च, अलिअलि खुल्दुली, सबै भावहरू प्याकेजमै मभित्र प्रविष्ट भएका थिए। हामी भित्रपट्टि छिरेर काइयोको रुखमुनतिर बस्यौँ। हरियो घाँस थियो, बस्नलाई राम्ररी मिल्ने गरी। त्यहाँ वरपर त्योभन्दा राम्रो बस्न लायक अरू ठाउँ थिएन। त्यो दिन उसले पहेँलो हाइनेक जस्तो लगाएकी थिए, निकै सुहाएको थियो। एउटा कुरा नभनिरहन सक्दिनँ, यो लुगाले पनि उसको छातीलाई टिमिक्कै देखाएको थियो। केटीहरू सायद यस्तै लगाउन रुचाउँछन्, केटाहरूलाई आकर्षित पार्न होला। तर केटाहरू आकर्षित पारिसकेर पनि त्यस्तो लुगा लगाउन छोड्ने कहाँ हुन् र। सायासित सबभन्दा नजिक भएको दिन थियो त्यो। रुखमन्तिरको सुकेकै भए पनि आंशिक हरियो घाँसमा हामी बस्यौँ। यो दिन साह्रै ढिलो आयो अघि, बस्ने बित्तिकै मैले उसलाई भने। यो दिन भन्नाले, उसले सोधी। यसरी नजिक हुने दिन भनेको, मैले भने। यतिको त पहिला पनि थियौँ नि, होइन, उसले भने। तर आज हामी धेरै नजिक भइरहेछौँ भन्ने लागिरहेछ। मैले सिधै उसको आँखामै हेर्दै भने। ऊ पनि एकचोटि मेरो आँखामै हेरिरहेकी थिए। हाए, कस्तो अचम्म! जुधिरहेका त हाम्रो आँखा थिए, तर कम्पन सिधै मुटुमा पुगेको थियो। मानव शरीर, विज्ञानको लीला। दिन पुरै नखुलेकाले जङ्गलभित्र अँध्यारै जस्तो थियो। परपरसम्म कोही थिएन। हाम्रा आँखा आपसमा ठोकिएका थिए। अचानक मभित्र केही भयो। उसको गालामा आफ्नो हात पुर्याउँदै म बिस्तारै किस गर्न अगाडि बढेँ। उसले मलाई कहीँ कतै रोकिन। म उसका क्याडबरी जस्तै ओठहरूको स्पर्शको न्यानोपनमा भिजेँ। आँखा पुरै बन्द गर्दै उसले आफ्नो हात मेरो पिठ्यौँमा पुऱ्याई। म जति जति आक्रामक बन्थेँ, ऊ त्यति नै आक्रामक बनिदिन्थे। उसको गाला घाँटी ओठ कतै बाँकी राखेनन् मेरो ओठले। पूरी भावनामा बगेर उसलाई चुम्दै मैले बोलाएँ साया। ऊ पनि साउथी जस्तो मधुर आवाजले मेरै नाम लिएरै मलाई पुकारी। उसको गालामा भएको मेरो हात बिस्तारै तलतिर लैजान खोजेँ तर मेरो हातलाई रोक्दै उसले भने तिम्रा बाजे ऊ हेर त तिम्रा साथीहरू। टाउको मोडेर पछाडितिर लगे। डे ग्रुपका एक कुल साथीहरू भगवान् दास मास्केसँगै हातमा मेजरिङ टेप लगायत सामग्री बोकेर आइरहेका थिए। हामी हत्तपत्त सतर्क भएर सम्हालियौँ। साया आफ्नो कपाल रबर ब्यान्डले मिलाउन थाली। उठेर फुत्त भाग्यौँ। प्र्याक्टिकल गर्न आएका साथीहरूले त देखेनन् तर भागेर पिचबाट निस्कने बेला सेकेन्ड इयरका केटाहरूले हामीलाई देखे। हामी उनीहरूलाई त्यहाँबाट नदेचेकै झैँ नचिने चाहिँ गरेर कुलेलाम ठोक्यौँ। छ महिना पुरै प्र्याक्टिकल रफ्तारमा बढेको थ्योरी क्लासमा केन्द्रित रह्यौँ। फर्स्ट इयरको कोर्स पनि लगभग सकिने तर्खरमा थियो। भदौको महिना सिडिएसले हरेक वर्ष भदौमा फर्स्ट इयरका विद्यार्थीहरूलाई पोखरा फिल्ड ट्रिपमा लग्थ्यो। टुर जम्मा जम्मी एक हप्ताको हुन्थ्यो। फिल्ड जानुभन्दा अगाडि हामीलाई फिल्डमा के काम गर्ने कसरी गर्ने भन्नेबारे ओरिएन्टेसन लेक्चर दिइयो। ओरिएन्टेसन सुनिसक्दा हामीले बुझ्यौँ पोखरा हामीलाई घुम्न होइन प्र्याक्टिकल गर्न लगिँदैछ। ओरिएन्टेसनमा हामीलाई अन्तिम दिन मात्र घुमाइनेछ भनिएको थियो। यसैबाट स्पष्ट हुन्थ्यो हाम्रो पोखरा भ्रमणको औचित्य। साथै अर्को यो कुरा पनि भनिएको थियो भ्रमणमा जाने आउने भाडा र खानाको लागि दिनको 50 रुपियाँ कलेजबाट प्राप्त हुनेछ अरू खर्च सबै आफै बिहोर्नुपर्ने। खर्चबारे सबै विद्यार्थी बीच ओरिएन्टेसन सकिएपछि सक्दो चर्चा भयो। सबैको असन्तुष्टि खानाका लागि दैनिक जम्मा रु 50 दिएकोमा थियो। दिनमा रु 50 के नै गर्न सकिन्छ तिर्ने बेला त्यत्रो पैसा तिरेको छ तर जाब एउटा फिल्डको खर्च पनि गरिदिँदैन सिडिएस। सबैको यस्तै प्रतिक्रिया थियो। पोखरा जाने दिन आयो। सबैजनालाई बिहान 6 बजे नै बोलाइएको थियो। साया र म पूर्व योजना अनुसार चोकमा 5:15 भेटियौँ। सायाको झोला देखेरै छक्क परे म त। उसँग दुईवटा झोला एउटा पछाडि बिरेकी थिए अर्को लामो खालको निलो ह्यान्डब्याग दाहिने हातले समातेकी थिए सकि नसकी। भेट्ने बित्तिकै उसले आफ्नो झोला मलाई जिम्मा लगाइहाले। उत्तिखेरै भनिहाले किन हालेकी छेउ झोलामा कत्रो भारी लुगा मात्र हो उसले भने फलाम नै हालेकी छेउ जस्तो भारी छ त मैले भने अनि त्यो भिरेको झोलामा यो त फिल्डमा जाँदा बोक्नु परेन डायरी कलम अनि एउटा बुक छ उसले अलिक उचो आवाजमा भने। मलाई त एउटै झोला बोक्दा भयो त मैले आफ्नो झोलातिर इसारा गर्दै भने केटा मान्छे जस्तो हुन्छ त उसले भने हामीलाई कति थोक बोक्नुपर्छ के बोक्छौ त्यस्तो भो तिमी बुझ्दैनौ भने पो बुझ्नु त। फेरि पनि उसले केही भनेन तर मैले केही बुझिसकेको थिएँ। केटीहरूको डर्रा नै बढी हुन्छ लुगै बोक्छन् धेरै जोर त त्यसैले कोटाइ कोटाइ सोध्न मन लागेन। भर्खर भर्खर झिसमिसे उज्यालो सुरु भएको थियो। चहलपहल एकदमै कम। बिहान चाँडै भएकाले चिया पिउन पनि भ्याएको थिएन। वाणिज्य ब्याङ्क अगाडि बाटोमा एकजना दिदी चिया बेच्थिन्। मैले सायालाई भने साया चियाको तलतल लाग्यो मलाई पनि। उसलाई त्यहीँ पारी बाटोमै पाकिरहेको चिया खुवाउन लागे। यही ठाउँमा कतिपटक बेलुकी चिया खान जाउन भन्दा उसले मानेकी थिइन। बेलुका भिडभाड ज्यादा भएर होला। सेतो टी सर्ट र कालो जिन्स लगाएकी थिए उसले। पुरै कन्ट्रास्ट ड्रेस थियो त्यो खुब म्याच गरेको। एक थोक मैले भन्नै पर्छ क्लासमा थोरै मात्र केटी थिए जसको ड्रेसअप सेन्स राम्रो थियो। त्यसमध्ये साया पनि थिए। ऊ प्रेमिका भई भनेर भनेको होइन सुरुकै दिनदेखि मैले अनुभव गर्दै आएको थिएँ। कस्तो मिठो चिया। चिया खान सुरु गर्ने बित्तिकै उसले दिएको प्रतिक्रिया नमिठो चिया पाइने ठाउँमा तिमीलाई ल्याउँछु त मैले यसरी भने मानौ उसलाई चिया पकाएर खुवाउने नै मै हो। ऊ ओठले पारेर एकपल्ट खिसीको भाव अङ्गिताका साथ हाँसी अनि आफ्नो सम्पूर्ण ध्यान चियामै केन्द्रित गरे। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन समर लभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज सुबिन भट्टराईको उपन्यास समर लभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। उसको त्यो भारी झोला नयबानेश्वर बस स्ट्यान्ड लाँदै काँध दुख्न थाल्यो। भन्नु भएन, के गर्नु, त्यतिले त केही थिएन। अझ बल्कुदेखिको बाटो सम्झेर त झनै आत्तिन लागे। म बसैभरि बल्कु नउत्रेन्जेल मेरो ध्यान उसको त्यो बडीमानको निलो झोलामै केन्द्रित भयो। के गर्ने कुनै समाधान सुझिरहेको थिएन। बल्कु झरियो। त्यति नै बेला झोलाको बोझले गर्दा कनिकुती एउटा आइडिया आयो। उसले कस्तो प्रतिक्रिया देखाउली भन्ने मात्र थियो। मैले तत्कालै उसलाई भने, सिडी यससम्म ट्याक्सीमा जाउँ। उसले हुन्छ भने हामीले ट्याक्सी रोक्यौँ र सिडी यसतर्फ लाग्यौँ। त्यहाँ चलपल थियो। म चिया पिइरहेको एउटा ग्याङमा गएर मिसिएँ र पुनः अर्को कप चिया पिउन लागेँ। सिडी यसमै दुई कप चिया पिइयो। 9 बज्यो तर बस आउने कुनै लक्षण थिएन। त्यति नै बेला ल्याबमा काम गर्ने उमेश दाईले खबर गरे, हामीलाई पोखरा लाने बस बिग्रेर थन्किएको छ। विद्यार्थीहरू गाईगुई गर्न थाले, बस खोज्नु पर्यो। उमेश दाईले हामीतर्फ हेर्दै भने, सुमन गौतम र प्रकाश सिलवाल नाम गरेका दुईजना बस खोज्न गए। करिब 10 बजेतिर उनीहरू आए साथमा दुईटा बस लिएर। केटाहरू एउटा बसमा, केटीहरू अर्को बसमा। बस हिँड्यो 10:30 बजे। रमाइलो गर्ने खालका केटाहरू लास्ट सिटतिर बसे। उनीहरू भेज ननभेज दुवै प्रकारका गफ गर्दै, घरि गीत गाउँदै, नाच्दै, हाहा हु हु गर्दै मनोरञ्जन लिइरहेका थिए। म भने यता मोबाइलबाट सायालाई मिस कल दिन्थेँ। ऊ पनि मलाई मिस कल फर्काइरहेकी थिए। धेरै भएपछि एकपल्ट त मैले एउटा एसएमएस पठाएँ। सिर्फ यति लेखेँ, के हुँदैछ? उसको रिप्लाई एकैछिनमा आयो, अन्ताक्षरी तिमी आऊ न। कसरी? मैले लेखिपठाएँ। उसले जवाफ फर्काई रोकेको बेलामा, केटीहरूको उलमा? अँ, केटीहरूको उलमा आउन आग्रह गर्दै थियो। के प्रतिक्रिया दिनु? पोखरा पुग्दा बेलुकाको 5 बज्यो। गाडी बाबालाई जगाडी गरेर रोकियो। केटीहरूको गाडी हाम्रोभन्दा केही बेर अगाडि नै रोकिसकेको थियो। उनीहरू धमाधमा आफ्ना झोला बोक्दै उत्रिरहेका थिए। मेरो ध्यान आफ्नो गाडीबाट ओर्लने बित्तिकै त्यतैतिर गयो, विशेष सायालाई पछ्याउँदै। ऊ आफ्नो गरौँ नगरौँ निलो लामो ब्याग सकि नसकि घिसार्दै थिए। उसले मलाई देखिहाले। त्यसपछि ऊ झन् ठस ठस गर्न थाली, निधारका सम्पूर्ण रेखा खुम्च्याउँदै। एकछिनसम्म मलाई नै हेरिरहे, आएर झोला बोकिदिए हुन्थ्यो भन्ने भाव साथ। तर म विवश थिएँ उसको झोला नबोक्न। त्यसरी सबको सामु गएर उसको झोला बोकिदिन मलाई आँट आएन। तिनताका क्लासमा केटाहरूबीच जोइटिङ्रे शब्द खुबै पपुलर थियो। यति कोही केटा प्रेमिकाको केही काम गरिदिन खोजिरहेको छ भने उसलाई जोइटिङ्रे भन्ने गरिन्थ्यो। लाजै मर्नु पारुन्जेल जिस्काइदिन्थे। झोला घिसार्दै गरिकी सायालाई नदेखे चाहिँ गर्न बाध्य भएँ। एकमनले त लागिरहेको थियो, गएर कसरी नदेख्ने गरी उसको झोला बोकिदिउँ। तर केटाहरूले जिस्काउलान् भन्ने भए मनभरि व्याप्त भइरह्यो। फेरि केटीहरूमा पनि आफ्नो प्रेमी हुँदाहुँदै आफू किन दुःख गर्नु भन्ने भाव साह्रै नहुने। त्यही झोला उसले आफ्नो घरबाट मसितको भेट हुने ठाउँसम्म त ल्याइदिएकी थिए। यहाँ त्यसको 1/4 जति दूरी पनि थिएन बोकेर लैजानलाई। बच्चाहरू आफ्नो आमा बुबा देखे भने बढी झगडा गर्छन् नि, ठ्याक्कै त्यस्तै प्रवृत्ति। ऊ मलाई एकपल्ट आँखा तर्दै रोड क्रस गरेर बाबा लजको भर्याङ उक्लिन लागि। हामी पनि आफ्नो झोला बोकेर होटलतर्फ लाग्यौँ। सिडिएसले पहिल्यै हामी सबैजनालाई 4-4 जनाको ग्रुपको लिस्ट डिपार्टमेन्टलाई बुझाउनु पर्ने भन्ने सूचना दिएको थियो। होटलको प्रत्येक रुममा 4-4 जनाको दरले राख्ने चलन रहेछ। बाबा लजमा एउटा रुम पुगेन। म्यानेजमेन्ट साह्रै खत्तम भनेर केटाहरू कराउन थाले। फेरि उही उमेश दाईले अघि सरेर केटाहरूलाई भने, एउटा ग्रुप पल्लो लजमा बस्नुपर्ने भयो। पल्लो लज थियो स्नो हिल लज। उमेश दाईको कुरा सुनेर एकछिन केटाहरूमा खासखास खुसखुस हुन लाग्यो। केटीहरू पहिल्यै गएर माथो तलामा बसिसकेका थिए। बाबा लजमा रमाकान्त यादवसहित शिक्षकहरू पनि बस्नेवाला थिए। त्यहाँ बस्नेहरू पुरै डिसिप्लिनमा बस्नुपर्थ्यो। केटाहरू सब छाडा उदात्त हुन चाहने, काठमाडौँमा छँदै केटाहरू राति राति लजमा दारू खानुपर्छ भनेर सल्लाह गर्न थालिसकेका थिए। अर्कै लजमा बस्न पाउँदा पिएकोमा पक्राउ पर्ने रिस्क फ्याक्टर त कम हुन जान्थ्यो। उमेश दाईको प्रस्तावप्रति केटाहरूको होड किन नहोस्, त्यसैले छलफल गरिन सक्दै सबै ग्रुपका केटाहरूले एकैसाथ भने हामी जाने। तौ परेन फसाद। स्नो हिल लजको एउटा रुमका लागि नै हाना थाप्यो। यसरी भएन, झगडै होला जस्तो स्थिति हुन लागेपछि उमेश दाईले भने, गोला प्रथा गर्छु, जसको ग्रुप पर्छ उही जान्छ। यो कुरामा सबैजना सहमत भए। तलको हल्ला र उमेश दाईको ठूलो आवाज सुनेर मास्तिर आफ्नो रुम कब्जा गरेर बसिसकेका साया लगायत केही केटी बार्दलीबाट आएर रमिता हेरिरहेका थिए। मलाई पनि बाबा लजमै बस्न मन थियो किनकि साया थिए। खैर ग्रुपको कुरा थियो, रुम पार्टनरहरू तिनैजना हौसिएका थिए। म पनि होइन पल्लो लजमा हामी जाने भनी अझ ती तिनैजनालाई मात गर्ने गरी हल्ला गरिरहेको थिएँ। मनमा जे भए पनि यस्तो देखिरहेको थिएँ कि मानव त्यहाँ भएमध्ये स्नो हिलमा जान सबभन्दा इच्छुकमै छु। अरूले नबुझे पनि सम्भवतः किरणले मेरो नौटङ्की स्पष्ट बुझेको थियो। गोला प्रथा भयो, स्नो हिल हाम्रै भागमा पर्यो। हामी अर्थात् म, किरण, सुमन, विनोद र सन्तोष, मेरो नौटङ्की खेर गएन। हामी आफ्ना झोला बोकेर स्नो हिलतर्फ लाग्यौँ। एक दुई पाइला हिँडिसकेपछि फर्केर बार्दलीमा उभिरहेकी सायालाई हेरेँ। उसको रिस अझै शान्त भइसकेको थिएन जस्तो लाग्यो, किनकि मलाई लाग्यो त्यसबेला उसका आँखा मलाई भनिरहेका थिए, ठिक्क पर्यो। साँझ पर्न पर्न आँटेको थियो। चराहरू चिरबिर चिरबिर गर्दै आफ्नो वासस्थानतर्फ फर्काउँदै थिए। स्नो हिलबाट फ्रेस भएर बाबा लजमा आइपुग्दा सबै साथी घुम्न भने सडकतिर जाँदै थिए। प्रतीक्षाहरूसँगै नजिकै उभिरहेकी सायालाई म आँखाकै इसाराले बोलाउने प्रयास गरिरहेको थिएँ। धेरै बेरसम्म पनि उसको ध्यान आफूतिर तान्न सकिनँ। केही नलागेपछि नजिकै गएर उसलाई कोट्याएँ। उसले पहेँलो स्लिभलेस र खैरेहरूले लगाउने जस्तो सेतो ट्राउजर लगाएकी थिए। ऊ भर्खर नुहाएर आएकी थिए, कपाल पुरै फुक्का, आंशिक भिजेको थियो। प्रतीक्षाहरूले सुन्लान् भन्ने लागेर उसको हातसम्म अलिक ओरसम्म तानेर सुटुक्क भने, यता आऊ न। किन? उसले पनि मरे चाहिँ साउथीको स्वरमा भने। मैले उसलाई तानेर बाबा लजबाट सडकमा लगेँ। त्यसपछि भने, घुम्न क्या लाटी? प्रतीक्षाहरूसँग घुम्न जाने योजना थियो मेरो त, उसले ठुस्स परेर भने। मलाई थाहा थियो ऊ रिसाएको अभिनय गरिरहेकी छ र सम्भवतः प्रतीक्षाहरूसित घुम्ने त्यस्तो खास योजना पनि थिएन। रिस अझै शान्त भएको छैन? मैले आफ्नो हात उसको काँधमा लाँदै भने। आँखाभरि प्रश्नवाचक भावका साथ उसले मलाई हेरी। मैले उसको काँधबाट हात हटाएँ। केही बेर हिँडिएपछि मैले फेरि उसको काँधमा हात राखेँ। उसले आफ्नो आँखाको भावभङ्गी दोहोऱ्याई अनि उसै गरी मैले त्यहाँबाट आफ्नो हात फेरि हटाएँ। तर तेस्रोपल्ट पनि मैले आफ्नो हात उसको काँधमा राखिसकेपछि उसले आफ्नो मन थाम्नै सकेन, सकेर मजाले हाँसी। ऊ हाँसेको देखेर मलाई पनि हाँस उठ्यो। त्यसपछि मैले उसलाई कसिलो गरी अँगाले। हाँस्दै उसले भने, तिमी नि? मैले सोधेँ, म के? केही होइन, उसले भने। उसको आँसु अझै थामिसकेको थिएन। त्यत्तिकै हाँस्दै ठट्टा गर्दै सडकको किनारामा हिँडिरहेका थियौँ। सडकमा साइक्लिङ गरिरहेका पर्यटकलाई देखाउँदै उसले भने, वाउ साइक्लिङ। उसले त्यसो भनेपछि मलाई पनि साइक्लिङ गर्ने रहर पलायो। उसलाई साइकलको अगाडिको डन्डीको भागमा राखेर लेक साइड परिक्रमा गरे। लेक साइडको तरुण रातमा ऊ कम्ती रमाइन, जे देख्दा पनि रोमाञ्चित अनुभव गर्थे। ऊ लेक साइडका सम्पूर्ण गतिविधिलाई आँखाभरि भर्दै हिँडिरहेकी थिए। घरि दायाँतिर हेर्थे, घरि बायाँतिर। कुनै कुनै रेस्टुरेन्टमा दोहोरी र नृत्य चलिरहेको हुन्थ्यो। ऊ त्यति बेला साइकल रोक्न लगाउँथे र उभिएर बडो रोमाञ्चित हावभावका साथ हेरिरहन्थे। ऊ लेक साइडका गतिविधिलाई देखेर रोमाञ्चित भइरहेकी थिए भने म उसको साथ पाएर रोमाञ्चित थिएँ। साइक्लिङ गर्दै जाँदा बिचबिचमा हाम्रै साथीहरू पनि भेटिए। उनीहरू पनि साइक्लिङ गर्दै यताउता गरिरहेका थिए। कोही भेट्यो कि हात हल्लाएर बोलाइन्थ्यो। एक किसिमले लेक साइड नै सिडीमय भएको थियो। साइकल चलाउँदै हामी पामेसम्म पुग्यौँ। पामेको माछा नखाइ त आउनै भएन। मैले माछा खाने अफर गरेँ। भरि भात नरुच्ला नि, उसले भनी हाँस्यो एकछिन। माछा मिठो थियो, मभन्दा उनै उरुक्क भाइ। भात नरुचे नरुचोस् भन्दै टन्न खाए उसले। एकछिन वसुन्धरा पार्कमा गएर बस्यौँ। त्यहाँ बस्दा बस्दै रात झमक्कै पर्यो। त्यहाँबाट सडक पारी देखिने घरहरूमा बलिरहेको झिलिमेरी बत्ती कम्ती मोहक थिएन। हामी एकछिनसम्म त्यही वसुन्धरा पार्कमै फेवातालतर्फ आफ्नो अनुहार फर्काएर बसिरह्यौँ। उसले आफ्नो टाउकोलाई मेरो काँधमा अडाएकी थिए। म बिछट्टै रमाइरहेको थिएँ। किनकिन त्यहाँबाट उठ्नु जस्तो लागिरहेको थिएन। समय यही अडियोस् जस्तो, जीवन यत्तिकै बितोस् जस्तो लागिरह्यो। आफूले वास्ता राखेका बाहेक अरू कुराको वास्ता गर्नु नपरे मान्छे कति सुखी हुन्थ्यो होला। उसको अर्ध ओसिलो टाउकोले मेरो काँधलाई न्यानो बनाइरहेको थियो र म भित्रभित्रै पग्लिरहेको थिएँ। केही बोल्नु अगावै स्यारेर पानी बर्सन थाल्यो। मध्य भदौ थियो, बर्सातको के भरोसा। फेरि त्यतिखेर एकैछिन घुम्न त निस्केको हो नि भन्दै बर्सादी पनि ल्याइएन। हामी सक्दो कुद्यौँ। बाबा लज पुग्दा निथ्रुकै भिजिसकेका थियौँ। बाबा लज पुग्ने बित्तिकै मैले उसको कानमा खुसुक्क भने, लुगा फेरि आला है। भिजेर उसका भित्री अङ्गहरूको आकार छर्लङ्ग देखिने भइसकेको थियो। उसले मेरो कुरालाई अर्कै हिसाबमा बुझी भनी, होइन रातभरि यही लगाएर सुतु कि भन्दै थिएँ म त। बुझ न मैले भने, तर मनमा आएको कुरा भन्न सकिनँ। लुगा फेर्न पनि तिमीले सिकाइराख्नुपर्छ, उसले अलिक च्याठिँदै भने। म केही बोलिन सकिनँ। मेरो आँखा उसको छातीमा पुगेछ। सायद निकै बेर हेरिएछ कि क्या हो, आँखा ठुला पारेर भने, तिमी नि। हाँस्दै उसलाई सोधेँ, म के। ऊ बाबालाजको दोस्रो तला जाने भर्याङ चढ्न थाली। चार पाँच खुड्किला चढिसकेपछि मतिर फर्केर हेरेर भने, परवर्ड। पोखरामा पाँच दिन पुरै परिश्रममा बित्यो। दिनभरि गधा चाहिँ जोतियो अनि राति पनि दिउँसो गरेको कामको क्यालकुलेसन गर्यो। सायाको ध्यान नरहे। एक किसिमले साथीहरूसँग राति अबेरसम्म बसेर त्यसरी काम गर्दा रमाइलै अनुभव हुन्थ्यो। आफ्नो भागको काम साथीहरूलाई जिम्मा लगाएर म बाथरूममा पसी उसलाई फोन मान्थेँ। ऊ काम गर्दैछु, सकेपछि आफै गर्छु भन्दै मेरो फोन काट्थे। रातमा उसको फोन आयो। मलाई निद्रा पनि लागिरहेको थिएन, उठाएँ। उसले भनी, छतमा आऊ न। छतमा पुगेँ। ऊ बाबालजको छतबाट मलाई हात हल्लाइरहेकी थिए। छतमाथिबाट हामी कुरा गर्न सक्दैनथ्यौँ। उसले मोबाइलमा फोन हाली। हाई हेलो पछि मैले उसलाई सोधेँ, अनि सबै काम सकियो त अघि नै। उसले भने, अनि तिम्रो थाहा छैन। मैले भने, म त लम्फु। ऊ हाँसी। मलाई त्यो हाँसो मन पर्यो। रात त्यसै त्यसै रोमान्टिक थियो। नीलो आकाशमा चन्द्रमा हाँसिरहेको थियो। चमेलीको सुवासले वातावरणलाई थप रोमान्टिक बनाइरहेको थियो। मैले उसलाई सोधेँ, निद्रा लागेन? छैन। किन? मलाई थकाइ धेरै लागेपछि निद्रै लाग्दैन। धन्न उसले त्यसै भनिन। ऊ पनि त्यसबेला निकै रोमान्टिक मुडमा देखिन्थे। उसले सोधी, एउटा कुरा सोच्छु न नाटी भन है। हुन्छ। डाँट्ने खालको अप्ठ्यारो प्रश्न सोधिनौ भने। अनि एकपल्ट अघिल्तिर झरिरहेको कपाललाई आफ्नो देब्रे हातले पछाडि पुऱ्याएर सोधी, तिमीलाई मेरो के कुरा मनपर्छ? लो, उसले कस्तो फिल्मी प्रश्न सोधी। भनौँ छिटो। ऊ तल्लो ओठ टोकेर हाँसिरहेकी थिए। केटी मान्छेको सबभन्दा मनपर्ने कुरा त उनीहरूको जेन्डर नै हो साया। यति भनिसकेर म हाँस्न लागेँ। ऊ रिसाएको अभिनय गर्न लागे। मलाई तिम्रा क्याडबरी जस्ता ओठ मनपर्छन्। मैले केही सिरियस हुँदै भने, चितैमा उपभोग गर्न पाइन्छ, के मन नपरोस् त। उसले भने, म पनि नहाँसिरहन सकिनँ। मैले पनि उसलाई मेरो के कुरा मनपर्छ, ममा उत्सुकता थियो उत्तर थाहा पाउन। उसले भने, मलाई तिम्रो लम्फुपना मनपर्छ। धन्यवाद, मैले भने, मलाई थाहा थियो ऊ मलाई खिसी गरिरहेकी थिए। अब जान्छु, उसले भने, नजाउनु प्लिज। अहिले कसैले थाहा पायो भने, जाऊ उसो भए। मैले भने, जाने बेलामा के भन्नुपर्छ? के? उसले सोधी अनि भनी, बाई भने त। बाई मात्रै? मैले भने, अरू केही भन्दैनन्? ल ल, मिस यु, उसले भने। अरू? मैले पुनः सोधेँ, लभ यु। अरू? किस यु। अरू? अब के भनौँ यो भन्दा बढी? उसले झर्कँदै भने। किसपछि के हुन्छ? उसलाई जिस्काउन मन परिरहेको थियो। पर्वट झर्किएको आवाजमा उसले यसो भने, फोन काटेर छतबाट ओसेल भए। कोठामा पुगेको निकै बेरपछि उसको मेसेज आयो। लेखिएको थियो, मलाई तिम्रो केयरिङ बानी मनपर्छ, तिम्रो सेन्स अफ ह्युमर मनपर्छ, अनि तिम्रो बुद्धुपना मनपर्छ। मैले लेखेँ, मलाई तिम्रो सबै कुरा मनपर्छ साया। तिमीसित वास्ता राख्ने हरेक चिज मनपर्छ। त्यस्तो कुनै चिज छैन तिम्रो जो मलाई मन नपर्ने होस्। त्यसको जवाबमा उसले लेखेर पठाए, हाउ स्विट। मलाई अझै लेख्न मन लागेको थियो। आजकल मलाई तिमीसित प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने सबै चिज मनपर्न थालेको छ। यो संसार मनपर्छ किनकि तिमी यही संसारमा छौ। मलाई आजकल आफ्नै नाउँ मनपर्न थालेको छ साया। किन थाहा छ? किनकि तिमी आफ्नो मिठो आवाजले मेरो नाउँलाई सम्बोधन गरेर बोलाउँछौ। मलाई कुनै पनि दिनमा कुनै पनि मोडमा तिरस्कार नगर्नु। तर लेखिन, त्यत्रो लामो टेक्स्ट लेख्न कसको जाँगर होस्। लेखेँ, गुड नाइट स्विट ड्रिम्स। गरीब की इच्छा पूरा न कर दो, तुम तो गरीब न मो। जियोलोजीको फिल्ड ट्रिपको दिन थियो। हर्पन खोलासम्म पुगेका थियौँ हामी। सबभन्दा दिक्क लाग्दो फिल्ड ट्रिप त्यसै दिन भइरहेको थियो। काम सिकाइदिएर सरहरू नजिकैको रेस्टुरेन्ट जस्तोमा कोल्ड ड्रिङ्क्स पिएर बसिरहेका थिए। सायाको त्यस दिन सोसियो इकोनोमिक सर्वेको दिन थियो। गर्मी र कामले दिक्क दिक्क लागिरहेका बेला सायाले फोन गरेर बोलाई। रुन खोज्ने मान्छेको आँखा घोची जस्तै म पनि उसको निमन्त्रणा स्वीकारेर फर्किएँ लेक साइडतिरै। खोजेको बेला बस पनि हत्तबत्त पाइने कहाँ हो र, बल्ल बल्ल एउटा बस आयो पुरै प्याक। छतकै डन्डीमा यसो आड लाग्नसम्म पाउने ठाउँ खलासीले निकालिदियो। हिँड्यो बस कच्ची बाटोमा पिर्लिक्क पिर्लिक्क कोक्रो जस्तै हल्लिँदै। साया फेवातालको इन्ट्रिगेट अगाडि पानीपुरी खाँदै थिए। तीन प्लेट भइसक्यो। मलाई देख्न साथ उसले भने, धेरै बेर कुरा आएर सोधेँ। एउटा पानीपुरी मुखमा हाल्दै ऊ बोली, होइन तिमी बिचराले मलाई के कुरा आउँथ्यो, म आफ्नै कुरेर बसेको नि। पानीपुरी निलिसकेपछि उसले फेरि भने, तिमीलाई थाहा छ लाइफमा मलाई सबभन्दा के मनपर्छ बढी? म प्रश्नसूचक आँखाले उसलाई हेरिरहेँ। उसले भने, कुर्न। के गर्नु त, गाउँमा भन्ने बित्तिकै बस पाइँदो रहेनछ। केही नभने पानीपुरीको पैसा तिरेर उसले मलाई लिएर हिँडी। के बाँकी छ अब, मैले सोधेँ। अलिक निनाउरो पारामा उसले भने, माझीहरू नै भेटिएनन्। सर्पे कोही स्न्यार्स टुरिस्ट र माझीहरूको लागि बनाइएको थियो। हामीले अघिल्लो दिनै त्यहाँ सर्पे गरिसकेकाले माझी कहाँ हुन्छन् भन्ने मलाई थाहा थियो। एक घन्टामै उसको सबै काम सकिदिएँ। ठुलो झन्झटबाट मुक्त भएकोले होला ऊ मक्ख परे। यही मौका छोपेर मैले उसलाई पाताले छाँगो जाउँ भने, ऊ कम्ती फुर्किए कि होइन। पोखरा आएको पाँचौँ दिनमा त्यहाँ जान पाइएको थियो। त्यो पनि एउटा आश्चर्यकै कुरो। पहिलो दिनपछि त त्यसरी साइक्लिङ गर्दै लेक साइड परिक्रमा गर्न पनि पाइया थिएन। कति व्यस्त भयो काममा भने नि, कुरै छाडिदिउँ। त्यसैले यतिखेर पाताले छाँगो घुम्न पाउँदा हुनसम्म आनन्द आयो। समय अझ थियो। त्यसपछि महेन्द्र गुफा र चमेरे गुफा पनि गयौँ। चमेरे गुफामा दुलोबाट निस्कने बेला म झन्डै अड्केको। अन्तिम दिन हामीलाई घुमाउन भनेर पहिले बेगनासताल र त्यसपछि लुम्ले लगियो। लुम्ले जाँदै गर्दा सबै केटाहरूको मुखमै थियो मुटु छुने लुम्लेको हावाले। लुम्लेमा ओर्लेर हामी त्यहाँको मेट्रोलोजिकल स्टेसनतर्फ गयौँ। अघिअघि केटीहरू हिँडिरहेका थिए, पछि अछि केटाहरू गाइरहेका थिए मुटु छुने लुम्लेको हावाले। फुल जस्ती सोल्टिनी बस्यो दिलैमा भन्दा केटाहरू आफ्नो स्वर साबिकभन्दा उकासिरहेका थिए। केटाहरूको स्वर अलिक चर्को सुनेर होला, यति बेला केटीहरू पनि पछिल्लोतिर फर्केर मुसुक हाँसिरहेका थिए। त्यो दिन अन्तिम दिन थियो। सबैजना एक किसिमले उदासै देखिन्थे। रमाइलो माहौलमा बितेका दिनहरूको अवसान यो दिनबाट हुँदै थियो। सबभन्दा उदास सायद म थिएँ जस्तो लाग्छ। यो मान्छेको स्वभाव नै होला, जो पनि आफैलाई ज्यादा दुःखी ठान्छ, आफैलाई ज्यादा पीडित ठान्छ, सधैँ माथि रहन चाहन्छ मान्छे। सुख पाउँदा पनि मान्छे आफूलाई अरूभन्दा बढी सुखी र सम्पन्नताको हकमा पनि वा आफूलाई नै बढी सम्पन्न प्रमाणित गर्न खोज्छ चाहन्छ। र दुःख, यसमा कुनै शङ्का छैन कि मान्छे संसारको सबभन्दा दुःखी पनि आफैलाई प्रमाणित गर्न खोज्छ। म पनि त यही दुनियाँको मान्छे नै परे। साँझ श्री यसका विद्यार्थी बीच साँझको डिनरलाई अन्तिम भोज जसरी सेलिब्रेसन गर्ने टुङ्गो लाग्यो। रमाकान्त यादव त्यही दिन प्लेनबाट फर्किसकेकाले हामी सबै छाडा हुने मुडमा थियौँ। साया, प्रतीक्षा, अनु, दिव्या, किरण र म सहितको हाम्रो ग्रुप छँदै थियो। बाबा लजबाट करिब 500 मिटर परको एउटा दोहोरी रेस्टुरेन्टमा छिर्यौँ। रेस्टुरेन्टको एकापट्टि बार थियो भने अर्को साइडमा दोहोरी गाउने महिला र पुरुष गायक। रेस्टुरेन्टमा झ्याल ढोका पर्खाल केही थिएन, छत मात्र थियो। गएर बस्नासाथ केटीहरूले आफूलाई बियर मगाइहाले र हामीलाई सोधे, तिमीहरू के पिउने? किरण हार्ड खाउँ भन्दै थियो, तर मैले पहिले एक एक बोतल बियरै खाउँ भनेर अल्झाएँ। मेरो शरीरले रक्सी पचाउँदैन थियो। धेरैपल्ट मैले बान्ता गरेको थिएँ, तर यहाँ खान्न भन्नु मर्दाङ्गीबाट च्युत हुनु बराबर थियो। सायाले मात्र भने त खप्नेवाला नै थिएँ, तर यहाँ चार चारजना केटी थिए। बरु पिउनमा कन्ट्रोल गरौँला भन्दै किरणसँगको सल्लाह अनुसार बियरै मगायौँ। बियर सकिएपछि किरण नै अघि सरेर बोल्यो, अब ब्लु र बान्ड है। प्रतीक्षाले भने, नाइ भोड्का खाने। प्रतीक्षालाई जित्न के सकिन्थ्यो। उसले वेटरलाई बोलाएर एक हाफ भोड्का मगाइहाली। म खान्न खान्न भन्दै थिएँ, जबरजस्ती गर्न थालेँ। जबरजस्ती गर्ने प्रतीक्षा नै थिए। साया बरू केही नबोली आँखैले खाउन भने चाहिँ भाव व्यक्त गरिरहेकी थिए। किरण र अनु प्रतीक्षाको होमा हो मिलाइरहेका थिए। त्यहाँ दिव्या मात्र थिए, जो दुई घुटको बियर चाखेर अब केही नखाने भनेर कोल्ड ड्रिङ्क्स खाँदै बसिरहेकी थिए। ऊ चुपचाप बसी मात्र रहेकी थिए। दुई पेक भोड्का खाइसकेपछि म पुरै ज्याप। एक हाफमाथि अझ अर्को क्वार्टर पनि थपेका थिए उनीहरूले। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiai shruti@unn.com.np। हवस् त अर्को साता समरलभको चौथो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।